आप देखेंगे पेज 199 पे कब्र मुबारक की जियारत के बारे में दईफ और मौदू रिवायात या अहादीस। ऐसी चीजें अमूमन हमारे यहाँ बहुत आम हो जाती हैं, जिसकी सेहत में बाज़ दफा बहुत ज्यादा शुबा होता है, तो हम यहाँ देखेंगे। लेकिन यहाँ तवज्जो से सुनिएगा कि ये वो चीजें हैं कि जो दुरुस्त नहीं, लेकिन इस सोच के साथ आपको पढ़ाई जा रही है कि अगर कहीं आप ये रिवायात सुने तो आपको पता चल जाए कि ये चीज है तो सही लेकिन दुरुस्त नहीं। लेकिन इसको याद ना कर लें इस सोच के साथ कि हाँ हाँ ये हमने हज और उमरे की किताब में पढ़ी थी बात, तो ये सही होगी। बात वाजी तवज्जो के साथ, क्योंकि बाज लोग इसका फर्क नहीं कर पाते। यहाँ हम वो चीजें पढ़ेंगे जो जुबान ज़दे आम तो होती हैं लेकिन दुरुस्त नहीं है। पढ़ाने का फायदा क्या है कि अगर आपको कल कहीं ये रिवायत कोई बताए तो आप ये ना सोचें कि ओहो ये हदीस तो हमारी किताब में आई ही नहीं। चलिए, हजरत अब्दुल्ला बिन उमर रदी अल्लाह अन्हुमा से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने मेरे मरने के बाद हज किया फिर मेरी कब्र की जियारत की, इसने गोया मेरी जिंदगी में जियारत की। इसे तबरानी, दारकुतनी और बहकी ने रिवायत किया है। अब देख रहे हैं कि इन रिवायात की अरबिक नहीं लिखी गई, क्योंकि जरूरत ही नहीं। हम अरबी की सोच से पढ़ते हैं कि अल्लाह के नबी की जुबानी अथर से निकले हुए अल्फाज हैं, तो लिहाजा ये रिवायत जो है ये हदीस मौजू है। तफसील के लिए मुलाहिजा हो सिलसिलातुल हदीस व दईफ अवल मौदुआ लिल अल्बानी जिल्द नंबर 1 हदीस नंबर 47। ये शख्स भी अल्लाह ताला का एक तोहफा था इस सदी के लिए। पिछली सदी जो 19th में गुजर चुकी, इनका इंतकाल हुआ आज से 10-12 साल पहले। इन्होंने खरे और खोटे को अलग कर दिया, और कहते हैं कि हर एक 100 साल के बाद अल्लाह ताला कोई एक ऐसा इंसान भेजते हैं दुनिया में कि जो दीन के अंदर किए गए इजाफों को खत्म कर देता है। तो इनके बारे में ये चीज मारूफ है कि पिछली सदियों में जो नबी सल्लल्लाहु अलैहि वसल्लम से के नाम से मंसूब करके ज़ईफ रिवायात कोट कर दी गई थी उसको निकाल दिया इन्होंने। और ये भी एक हफाजत का तरीका होता है कि कोई भी कुरान और हदीस के अंदर इजाफे नहीं कर सकता। तो बहरहाल ये रिवायत दुरुस्त नहीं। हजरत अब्दुल्ला बिन उमर कहते हैं कि रसूलुल्लाह ने फरमाया, जिसने हज किया और मेरी कब्र की जियारत ना की, इसने मुझ पर जुल्म किया। इसे दैलमी ने रिवायत किया। यह हदीस मौजू है। मौजू क्या होती है? वजा की हुई, फेब्रिकेटेड। एक तो ज़ईफ रिवायत है ना, वो बेहतर होती है। गरीब रिवायत और भी अच्छी होती है। गरीब और ज़ईफ दोनों बेहतर होती है मौजू से। मौजू तो ऐसे ही है जैसे कोई मेरे बारे में कोई बात धड़के जाके बाहर रिसेप्शन पे कह दे, ना मैंने कही ना मैंने सोची, और जाके रिसेप्शन वालों से कहते हैं कि वो ये कह रही हैं। तो ये वजह करना, खुद ही बातें बना लेना। तो आप देखिए, जो शख्स जो लोग ये किताबों में हदीसें पढ़ते हैं सिर्फ हदीस के नाम पे, क्या वो फिर पूरी कोशिश ना करेंगे कि अल्लाह के नबी की कब्र की ज़ियारत करें? चाहे लोगों के पांव पे कूदें, फलांगें, क्या करें, उनकी बस जाए, वो कहेंगे नहीं जी हमने ज़ियारत ही नहीं की, हमारा तो हज उमरा नहीं हुआ। और कई लोग आके फिर दम देने की फिक्रों में नहीं होंगे, सवाल पूछेंगे। ये फर्क फायदा नुकसान होता है। बातिल इल्म जब आम हो जाता है ना, जैसे मार्केट में कहते हैं कि नक्कालों से होशियार रहिए, क्यों कहते हैं कि आप हमारा ब्रांड लेंगे तो सोच के लीजिएगा, मिलते जुलते नामों से धोखा ना खाएं। जब किसी भी मुल्क में आप देखिए कि बहुत ज्यादा चीजें मिलावट शुदा मिलती हैं, तो उसका नतीजा क्या होता है कि आपको समझ ही नहीं आती कि ठीक क्या और गलत क्या है। बिल्कुल इसी तरह जब ऐसा इल्म फैला दिया जाता है कि जिसकी सनद में खराबी हो, तो फिर लोगों को सच्चे और झूठे की तमीज भी नहीं रहती। बाद दफा आप कई अच्छी चीजें सिर्फ इस शख्स से छोड़ देते हैं कि शायद ठीक ही नहीं होगी, हालांकि वो प्रोडक्ट ठीक होता है। इसीलिए आज बहुत सारे लोग सही इल्म, सही अहदीस, कुरान और हदीस को छोड़ देते हैं इस गम के मारे हुए कि ये हमारी फलां बात को सही नहीं कहते। तो बहरहाल अल्लाह ताला से दुआ है कि हमें सही और प्योर इल्म लेने और देने वाला बना दे। हजरत अनस कहते हैं कि रसूलुल्लाह ने फरमाया, जिसने मदीना आकर सवाब की नीयत से मेरी कब्र की जियारत की, क्यामत के दिन मैं इसके हक में गवाही दूंगा और सिफारिश भी करूंगा। इसे बहकी ने रिवायत किया। यह हदीस दईफ है, यानी जईफ है। तफसील के लिए मुलाहिजा जईफुल जामिल जामिउल सगीर लिल अल्बानी जिल्द नंबर 5 हदीस नंबर 5619। तो आप देखिए कि बस जो जईफ रिवायत होती है वो बिल्कुल देखने में उनमें कोई कबाहत नहीं होती, कोई गलत नहीं, कोई जरूरी नहीं होता कि जईफ रिवायत जो है या मौजू रिवायत जो वो बड़ी शिरकिया लफ्जों वाली हो या बहुत एग्जैजरेशन। बाज़ दफा वही पैगाम बिल्कुल एक सही हदीस से भी मिल रहा होता है एग्जैक्टली, लेकिन वो उसकी सनद खराब है इसलिए हम उसको निकाल देंगे। कोई ऐसी बिसाखी नहीं चाहिए दीन को सीखने के लिए कि जो दुरुस्त चीज ना भी हो और उसको ले लिया जाए कि चलो कोई बात नहीं, ज्यादा हदीसें जमा हो जाएंगी। تھوڑی ہوں صحیح ہوں وہ بہتر ہے زیادہ ہوں اور کچھ صحیح ہوں اور کچھ کم ہو اس سے. آل خطاب سے ایک آدمی روایت کرتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جس نے ارادتاً میری قبر کی زیارت کی وہ قیامت کے دن میرے ساتھ ہوگا، جس نے مدینہ میں قیام کیا اور اس دوران آنے والی مصیبتوں پر صبر کیا قیامت کے دن اس کی گواہی دوں گا اور اس کے لیے سفارش کروں گا. جو شخص حرم مکہ یا حرم مدینہ میں سے کسی ایک میں فوت ہوگا اللہ تعالیٰ اسے قیامت کے دن امن دیے گئے لوگوں کے ساتھ اٹھائے گا. اسے بیہقی نے روایت کیا. یہ حدیث ضعیف ہے. تفصیل کے لیے ملاحظہ مشکات المصابیق للالبانی کتاب الحج حرم المدینہ حرس اللہ تعالی فصل الثالث. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس نے ایک ہی سال میں میری اور میرے باپ یعنی ابراہیم علیہ السلام کی زیارت کی وہ جنت میں جائے گا. یہ کیسے ہو سکتا ہے؟ اب دیکھیں کہ حضرت ابراہیم کی اور نبی صلی اللہ علیہ وسلم کی زیارت کیسے ہو سکتی ہے نا. مضمون بھی بہت عجیب لگ رہا ہے نا. یہ حدیث موضوع ہے. تفصیل کے لیے ملاحظہ ہو سلسلہ احادیث و ضعیف اول موضوع للالبانی جلد نمبر 1 حدیث نمبر 46 یعنی 46. یقین کریں کہ آپ دیکھیں گے کہ اکثر جو لچھے دار گفتگو ہوتی ہے نا، جو بڑی جوشیلی تقریریں ہوتی ہیں اور بڑے مجمع اکٹھے ہوتے ہیں، اس میں عموماً احادیث میں سے صحت کا خیال نہیں رکھا جاتا. یہ ایک آج کے دور کا بہت بڑا فتنہ ہے. اللہ تعالی ہمیں محفوظ رکھے کہ صرف اس سوچ سے کہ میری بات سننے کے لیے لوگ آئے اور ایک ماحول طاری ہو جائے، اور واقعی بعض چیزوں میں بڑی ایگزیجریشن ہوتی ہیں، حوروں کی باتیں، جنت کی باتیں، اس جگہ محل اس جگہ محل، لیکن ان روایات میں ضعف ہوتا ہے. حضرت عبداللہ بن مسعود کہتے ہیں کہ رسول اللہ نے فرمایا جس نے حالت اسلام میں حج کیا اور میری قبر کی زیارت کی، جہاد کیا اور بیت المقدس میں مجھ پر درود بھیجا، اللہ تعالیٰ فرائض میں کوتاہی کے بارے میں اسے سوال نہیں کرے گا. اسے سخاوی نے روایت کیا. پاسبل ہے؟ آپ نے تو اپنی قبر کے اوپر بھی یہ کرنے کے لیے نہیں کہا کہ فرائض کے بارے میں نہیں پوچھے جائے گا. یہ حدیث موضوع ہے. تفصیل کے لیے سلسلہ حدیث و ضعیف اول موضوع البانی کے جلد نمبر 1 حدیث نمبر 4. آپ اس کی وہاں سے اگر چاہیں تو ڈیٹیلز پڑھ سکتے ہیں. قبر مبارک کی زیارت کے متعلق وہ امور جو سنت سے ثابت نہیں. قبر مبارک کی زیارت کی نیت سے مدینہ منورہ کا سفر کرنا، مسجد نبوی میں داخل ہونے کے بعد تحیت المسجد ادا کیے بغیر سیدھے قبر مبارک پر چلے جانا، قبر مبارک کی طرف منہ کر کے دعا کرنا، حصول برکت کے لیے قبر مبارک کی جالیوں، دیواروں، دروازوں کو چھونا، بوسے دینا یا اسے اپنے جسم سے لگانا، قبر مبارک پر کھڑے ہو کر غیر مسنون درود، مثلا درود تاج، درود لکھی، درود ماہی، درود اکبر، درود مقدس اور درود تنجینہ وغیرہ پڑھنا. یہ مختلف درود ہیں جو لوگوں نے بنا کے رکھے ہوئے ہیں جس کو پڑھتے ہیں، اور مجھے تو سمجھ نہیں آتی کہ جن درودوں کے نام پاکستانی ہیں وہ عربی درود کیسے ہو سکتے ہیں. اپنی حاجتیں اور مرادیں کاغذ پر لکھ کر جالیوں کے اندر پھینکنا. یقین کریں لوگ پھینک رہے ہوتے ہیں پیغام، پرچیاں لکھ لکھ کے اللہ کے نبی کو بھیج رہے ہوتے ہیں، اور یہی حرکتیں کر کے ہم نے پاکستانیوں کو بدنام کیا. اللہ اکبر. قبر مبارک پر قرآن خوانی یا نعت خوانی کے لیے بیٹھنا کتنا آسان تھا. بٹھا دیتی گورنمنٹ کسی ایک اور بیٹھ کے وہ نعتیں پڑھتا رہتا، لیکن اس سے دین کا کون سا رخ سامنے آتا ہے اور اس سے فائدہ کیا ہوتا. قبر مبارک پر بیٹھ کر مراقبہ کرنا، یہ خاص اصطلاح ہے تصوف کے نام پہ، اس کا ذکر کیا گیا. قبر پر درود شریف کے بعد قرآن مجید کی آیت ولو انہم اذ ظلموا، یہ سورت نساء میں ہم پڑھ چکے ہیں، جس کا پورا خلاصہ کیا کہ اگر ان سے کوئی اپنے نفسوں پہ ظلم کر لیتے تو آپ کے پاس آتے اور آپ کو اللہ تعالیٰ کو غفور نہیں پاتے. یہ سورت یا تو انفال ہے یا سورت نساء ہے، چیک کیا جا سکتا ہے. تو یہ تلاوت کرتے ہیں لوگ جا کے کہ اس کا مطلب یہ ہے کہ اللہ کہہ رہا ہے کہ جس نے بھی گناہ کیا، ظلم کیے ہیں، وہ آپ کے پاس آئے اور آپ کے سامنے اللہ سے معافی مانگے، اللہ معاف کر دے گا. حالانکہ ایک خاص ٹیکسٹ کے ساتھ آئے تھی اور آپ پڑھ چکے ہیں اپنے سبق میں. تو ایسی آیتوں کا پڑھنا یہ بھی درست نہیں ہے. درود و سلام پڑھنے کے بعد الشفاعت یا رسول اللہ، الامان یا رسول اللہ، التوسل بکا یا رسول اللہ، بجاہی محمد اشفنی یا اللہ جیسے کلمات کہنا. ہجوم کے باوجود درود و سلام پڑھنے کے لیے قبر پر آنا یہ بھی درست نہیں ہے. دعا کرتے ہوئے رسول اللہ کو وسیلہ بنانا، یہ عقیدہ رکھنا جس طرح رسول اللہ اپنی حیات طیبہ میں ہماری گزارشات سنتے تھے، اب بھی اسی طرح ہماری گزارشات سن رہے ہیں. یہ عقیدہ رکھنا کہ درود و سلام کے لیے حاضر ہونے والوں کے احوال، اعمال اور نیتوں کو آپ جانتے ہیں. یہ عقیدہ رکھنا کہ قبر مبارک کے قریب کھڑے ہو کر مانگی گئی دعا ضرور قبول ہوگی. قبر مبارک کی زیارت کے بعد الٹے پاؤں واپس پلٹنا. مدینہ منورہ جانے والوں کے ذریعے آپ کو سلام بھیجوانا. کتنا معروف ہے ہمارے کلچر میں میرا سلام کہنا. اور وہ ایک درود بھی آپ کو پڑھ کے سنایا تھا نا کہ اے زائر مکہ اے زائر طیبہ جا جا کے میرا سلام کہنا. اور پتہ نہیں پنکھوں اور جالیوں اور کس کس کو چوم کے سلام کہنا. تو یہ بڑا معروف ہے ہمارے ہاں جبکہ یہ درست نہیں ہے. رجب شعبان یا رمضان میں قبر مبارک کی زیارت کا خصوصی اہتمام کرنا. قبر مبارک پر اعتکاف کرنا یا قبر کا طواف کرنا. قبر مبارک کے سامنے نماز کی طرح ہاتھ باندھ کر بے حس و حرکت کھڑے ہونا. بارش کے بعد قبر مبارک کے سب گنبد سے گرنے والے قطروں کو تبرک کے طور پر جمع کرنا. آپ کو تھا کہ جو اوپر پرندے بیٹھے ہوتے ہیں ان کی بیٹھے اور ان کی گندگی بھی ہوتی ہے, جب بارش ہوتی ہے تو وہ سارا کچھ پانی کے ساتھ نیچے بہتا ہے اور بعض لوگ اس کو مبارک سمجھتے ہوئے جمع کر لیتے ہیں. قبر مبارک کی طرف رخ کر کے نماز پڑھنا یہ بھی درست نہیں ہے کیونکہ قبلہ سامنے ہے اور قبر سائڈ پہ ہے.